नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल वैशाख 3 गते बिहिबार, वैशाख कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार अप्रेल 16 सन् 2026, नेपाल सम्मत 1146। सरकारले 2062-63 सालदेखि हालसम्मको अवधिमा विभिन्न उच्च पदमा बस्ने पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। यसै प्रसंगलाई आज प्रकाशित पत्र पत्रिकाहरूले प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा वन उच्च स्तरीय सम्पत्ति छानबिन समिति शीर्षकमा खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकले पनि 2063 यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न बन्यो आयोग शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी कालो धनको खोजी गर्न उच्च स्तरीय सम्पत्ति गठन, यो आजको नेपाल समाचार पत्रको खबर रहेको छ। यी प्रसंगहरूमध्येबाट सबैभन्दा पहिला अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। सरकारले उच्च स्तरीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा 5 सदस्यीय आयोग गठन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आयोगले विक्रम सम्म 2062-63 देखि 2082-83 सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ। प्रवक्ता पोखरेलका अनुसार आयोगमा संयोजक भण्डारी सहित पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, पूर्व न्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ। वन उच्च स्तरीय सम्पत्ति छानबिन समिति अन्नपूर्ण पोस्ट दैनिकको खबर हो यो। साथै यसै प्रसंगलाई आज नयाँ पत्रिका दैनिकले पनि अग्रपृष्ठमा प्रकाशित गरेको छ। राजनीतिक दबाव र जनअपेक्षा व्यवस्थापनमा मात्र सीमित नभए आएको अनुसन्धान र कार्यवाही प्रक्रिया सुशासन र जवाबदेहिताका लागि हुने कदम नयाँ पत्रिका दैनिकको यो समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी समाचारमा पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी संयोजक रहेको विषयलाई पनि उल्लेख गरिएको छ। आयोगको सरकारले 2062-63 पछिका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न लागेको हो। दोस्रो चरणमा 2046-62 सम्मका उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने सरकारले तयारी थालेको प्रसंग पनि रहेको छ आजको नयाँ पत्रिका दैनिकमा। त्यसै गरी आजको नेपाल समाचार पत्रले पनि यसै प्रसंगलाई उठान गरेको छ। कालो धन राष्ट्रियकरण सम्भव होला समाचारमा उपशीर्षक पनि रहेको छ। यदि आयोगले ठोस प्रमाण सहित गैर कानूनी सम्पत्ति पत्ता लगाउन सफल भयो भने त्यस्ता सम्पत्ति राज्यको नाममा ल्याउने राष्ट्रियकरण प्रक्रिया अघि बढ्न सक्छ। यसले राज्यको राजस्व वृद्धि मात्र होइन भ्रष्टाचार विरूद्ध कड़ा सन्देश पनि दिनेछ। तर कानूनी जटिलता, अदालतमा मुद्दा, प्रमाण संकलनको कठिनाई र राजनैतिक दबावका कारण यो प्रक्रिया सहज हुन कठिन देखिन्छ। यद्यपि उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन सरकारको सुशासन तर्फको साहसिक कदम हो, तर यो केवल घोषणा र संरचनामा सीमित रहने हो भने साँच्चिकै कालो धन उजागर गर्ने ऐतिहासिक अभियान बन्ने हो भन्ने प्रश्नको उत्तर अब यसको कार्यशैली, निष्पक्षता र परिणामले दिनेछ। यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित रहेको छ। काँग्रेसमा वार्ता भन्दा विवाद धेरै। संस्थापन र देउबा पक्षबीच झनझन दूरी बढ्दै आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। विशेष महाधिवेशन पक्षधर र चौधौं महाधिवेशन पक्षधरबीच आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा काँग्रेसभित्रको विवाद सम्भावित विभाजनतर्फ उन्मुख देखिएको छ। निर्वाचनमा जबरजस्त धक्काले थला परेको काँग्रेसको भविष्य अदालतको निर्णय र आन्तरिक संवादमा भर पर्ने ठाउँमा पुगेको छ। अनुशासन समितिको कार्यवाहक सभापति दावी गर्नुभएका पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेपछि आन्तरिक द्वन्द थप तीव्र र जटिल मोडमा पुगेको हो आजको नयाँ पत्रिकामा खबर प्रकाशित छ। साथै यसै समाचारमा राजनीतिक विश्लेषकको भनाईलाई समेत उद्धृत गरिएको छ। गेजा शर्मा वाग्लेको भनाई रहेको छ, विवाद विभाजन र एकता वंशानुगत विशेषता भएको काँग्रेसमा यस्ता विवादित गतिविधिले एकता र अस्तित्वका दुवै दृष्टिमा संशयपूर्ण प्रश्न खड़ा गरेको छ। यस्ता प्रवृत्ति आत्मघाती रहेका छन्। यसले काँग्रेसलाई थप कमजोर बनाउने र नेता कार्यकर्ताको मनोबल थप खस्किनेछ। लोकराज बरालको भनाई पनि समाचारमा उल्लेख गरिएको छ। अघिल्लो चरणमा तत्कालीन संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मामाथि कार्यवाही गरेको थियो भने अहिले नयाँ संस्थापनले पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ। राजनैतिक दलभित्र यस्ता घटनाहरू असामान्य होइनन्, त्यसैले यसकै आधारमा पार्टी विभाजन हुन्छ भन्ने लाग्दैन। त्यसै गरी इतर पक्षसँग छलफल गर्न सभापति थापालाई जिम्मा। अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सुन्ने निर्णय गरेपछि काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चौधौं महाधिवेशन पक्षधरसँग छलफल गर्न सभापति गगन थापालाई जिम्मेवारी दिएको छ। साथै यो समाचारमा काँग्रेसभित्रको विवादको श्रृंखलालाई सूचीबद्ध रूपमा प्रस्तुत गरिएको छ। 30 पुस 2082 काँग्रेसको तत्कालीन संस्थापनद्वारा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुला मनसुर 5 वर्षसम्मका लागि पार्टीबाट निष्कासित, 27 देखि 30 पुस 2082 अवधिमा विशेष महाधिवेशन गगन थापा सभापतिमा निर्वाचित, 2 माघ 2082 निर्वाचन आयोगद्वारा महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता, 4 माघ 2082 चौधौं महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशन विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर, 14 चैत 2082 कार्यवाहक सभापतिको नाममा पूर्णबहादुर खड्काको यस विज्ञप्ति, 18 चैत 2082 खड्कालाई सचेत गराउने काँग्रेस अनुशासन समितिको निर्णय, 24 देखि 25 चैत 2082 चौधौं महाधिवेशन पक्षधरको केन्द्रीय कार्य समितिको समानान्तर भेला, 25 चैत 2082 चौधौं महाधिवेशन पक्षधरद्वारा पार्टीको आधिकारिकता सम्बन्धी विवाद नटुंगिदासम्म 15 महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को मुद्दा, 30 चैत 2082 खड्काद्वारा पुनः कार्यवाहक सभापतिकै हैसियतमा अर्को प्रेस विज्ञप्ति जारी, 2 बैशाख 2083 खड्कालाई स्पष्टीकरण सुन्ने निर्णय आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। नयाँ प्रधान न्यायाधीश नियुक्तिमा किन ढिलाई, समाचार नेपाल समाचार पत्रमा खबर रहेको छ। संवैधानिक परिषदको बैठक बोलाउन ढिलाइ हुँदा नयाँ प्रधान न्यायाधीश नियुक्तिको कार्य अघि बढ़न सकेको छैन। प्रतिनिधि सभाको सभामुख र उपसभामुखको पदभार ग्रहण गरेपछि सरकारले परिषदको बैठक बोलाउने सोच अघि बढ़ाए पनि नेपाली कांग्रेसको तर्फबाट संसदीय दलको नेता चयन नहुँदा संवैधानिक परिषदको बैठक बोलाउन प्रक्रिया अघि बढ्न सकेको छैन। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण, मध्य पूर्व एसिया तनावको बढ़ी प्रभाव, नेपाल जस्ता विकासशील मुलुकमा रासायनिक मल, खाद्य पदार्थ, यातायातमा मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा अवरोध हुने, वैदेशिक रोजगारीमा श्रमिक पठाउने देशको रेमिटान्स घट्ने र आम सर्वसाधारणमा खरिद तथा खर्च क्षमता कम हुने अनुमान, कान्तिपुर दैनिकमा यो खबर प्रकाशित रहेको छ। सुधार हुँदै भएको विश्व अर्थतन्त्रमा पछिल्लो समय मध्य पूर्वमा जारी द्वन्द्वले गम्भीर धक्का पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले प्रक्षेपण गरेको छ। विश्व आर्थिक परिदृश्यलाई पश्चिम एसियाको द्वन्द्वले लय खलबलिएर अन्धकारमा धकेलिएको र यसको असर धेरै हुन सक्ने, विकसित देशको तुलनामा विकासशील देशमा दोब्बर प्रभाव पार्न सक्ने कोषले जनाएको छ। आईएमएफले वर्ल्ड इकोनोमिक आउटलुक र ग्लोबल फाइनेन्सियल स्टेबिलिटी रिपोर्ट सार्वजनिक गर्दै आर्थिक परिदृश्यको प्रक्षेपण सामान्य पहिचान र सुझाव सार्वजनिक गरेको छ। आईएमएफको प्रतिवेदन अनुसार सन् 2026 विश्व अर्थतन्त्रको वृद्धि दर 3.1% सीमित रहनेछ। युद्ध जारी रहे विश्वको आर्थिक वृद्धि दर अझै खुम्चिएर 2.5% झर्ने अर्को अनुमान समेत आईएमएफको रहेको छ। अहिले सन् 2026 लागि प्रक्षेपण गरिएको 3.1% वृद्धि दर गत जनवरीको प्रक्षेपण भन्दा 0.3% कम हो। गत जनवरीमा 3.4% आर्थिक वृद्धि हुने अनुमान कोषले गरेको थियो, तर द्वन्द्वको असर पर्ने निश्चित भइसकेकाले विश्व आर्थिक वृद्धि दरको प्रक्षेपण घटाइएको आईएमएफको भनाइ छ। सन् 2026 लागि अनुमान गरिएको आर्थिक वृद्धि औसत वृद्धि दर पनि कम रहेको छ। सन् 2000-19 विश्वको औसत आर्थिक वृद्धि दर 3.7% रहेको छ। युद्ध नभएको भए विश्व आर्थिक वृद्धि अझ बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा भनिएको छ। त्यसैले अहिले अर्थतन्त्रको वृद्धि दरमा देखिएको कमी मुख्यत मध्य पूर्व एसियाको द्वन्द्वको कारण हो। पश्चिम एसिया तनावको बढ़ी प्रभाव नेपाल जस्ता विकासशील मुलुकमा आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा नेपाली मुद्रा कमजोर हुँदा सार्वजनिक ऋणमा 1.25 अतिरिक्त भारको विषयलाई पनि उल्लेख गरिएको छ। अमेरिकी डलर भन्दा विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको विनिमय दर लगातार घट्दै जाँदा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणमा निरन्तर अतिरिक्त भार पर्न थालेको छ। नेपालले लिएको ऋण विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने हुन्छ। ऋण लिँदा विदेशी मुद्राको विनिमय दर जति भए पनि भुक्तानी गर्दा अहिलेकै दर अनुसार तिर्नुपर्छ। पछिल्ला महिनामा अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमय दर निरन्तर बढ़िरहेको छ। यो प्रसंग कान्तिपुरमा रहेको छ। बाल सुधार गृह कि यातना गृह कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। अव्यवस्थित र साँगुरा कोठा, खचाखच बाल बालिका, शौचालय जान लाइन, सामान्य खेलकुदका अभ्यास गर्न पनि नसकिने पूर्वाधार, बाल विज्याई गरेका वा कानूनी विवादमा परेका बाल बालिका सुधार गर्न भन्दै सञ्चालन गरिएका देशैभरका बाल सुधार गृहको साझा तस्विर कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बाल सुधार गृहमा आवश्यक सामान्य नियम पालना गरिएको छैन भने क्षमता भन्दा चौवरसम्म बाल बालिकालाई अमानवीय तवरबाट थुनेर सरकारले बाल अधिकारको उल्लंघन गरेको कान्तिपुरले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभरका बाल सुधार गृहमा 1000 बाल बालिका रहेका छन्। बाल सुधार गृह कि यातना गृह आजको कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कुन बाल सुधार गृहमा कति रहेका छन् भन्ने विषय पनि उल्लेख गरिएको छ। बाल सुधार गृह भैरवामा क्षमता 50 रहेकोमा हाल 100 रहेका छन्। बाल सुधार गृह वीरगंजमा 50 क्षमतामा 103 रहेका छन्। बाल सुधार गृह मकवानपुरमा 30 क्षमता रहेकोमा 92 रहेका छन्। बाल सुधार गृह विराटनगरमा 50 क्षमता रहेकोमा 239 रहेका छन्। जयेन्दु बाल सुधार गृह बाँकेमा 75 क्षमता रहेकोमा 202 रहेका छन्। बाल सुधार गृह डोटीमा 25 क्षमता रहेकोमा 34 बाल बालिका रहेका छन्। बाल सुधार गृह कास्कीमा 60 क्षमता रहेकोमा 108 बाल बालिका रहेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू छोटकरीमा। नेपाललाई बफर स्टेट भनिएकामा कूटनीतिक विज्ञहरूको आपत्ति। सरकारले सोमबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदामा सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने उल्लेख गरिएकोमा परराष्ट्र मामिला विज्ञहरूले प्रश्न उठाएको विषयलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी नागरिक दैनिकले आज अग्रपृष्ठमा हिमालय री इन्सुरेन्स र भट्ट निवासबाट कागजात बरामद सम्पत्ति शुद्धिकरणको विषयलाई उठान गरेको छ। नागरिक दैनिकले त्यसै गरी आजको कान्तिपुर दैनिकले सरकारको निर्देशन विपरीत स्थानीय तहले थाले भर्ना र पठन पाठन भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। स्वास्थ्य मन्त्रीलाई 15 दिनमा बिरामीका 3122 गुनासा आएको प्रसंगलाई आज नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। पत्र पत्रिकाहरूका आर्थिक प्रसंगमा मुलुकको आर्थिक तस्विर उतार्ने अभियान आजको अन्नपूर्ण पोष दैनिकले अर्थ पृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी सीमा क्षेत्रमा तस्करीको श्रृंखला निरन्तर आजको अन्नपूर्ण पोषको आर्थिक पृष्ठमा खबर समावेश रहेको छ। त्यसै गरी नागरिक दैनिकको अर्थ पृष्ठमा राष्ट्रिय परिचय पत्रले जोगियो वार्षिक 5 अर्ब लगायतका अन्य खबरहरू पनि प्रकाशित रहेका छन्। आजको कारोबार दैनिकले अग्रपृष्ठमा 3 वर्षदेखि निरन्तर घट्दै बैंक ब्याजदर, मारमा निक्षेपकर्ता, ऋणीले पनि उठाएनन् लाभ लगायतका शीर्षकहरू प्रकाशित रहेका छन्। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।